نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ابھی آپ لوگوں کے سامنے سورۃ البقرہ کی وہ آیات تلاوت کی گئی ہیں جو کہ قرآن پاک میں ایک ہی جگہ پہ روزوں کا ذکر آیا ہے ان آیات میں سورہ بقرہ کی وہ آپ کے سامنے تلاوت ہوئی ہیں۔ رمضان المبارک کا مہینہ جو اب آنے والا ہے الحمدللہ، اللہ تعالی ہم سب کو عافیت کے ساتھ یہ مہینہ دکھائے۔ سب سے پہلے تو ابھی بیٹھے بیٹھے پہلی ایک نیکی یہ کما لیں کہ نیت یہ کر لیں کہ ہم انشاءاللہ تعالی اس رمضان میں تمام روزے رکھیں گے انشاءاللہ تعالی اللہ کی توفیق سے۔ اب دیکھیں اس سے کیا فائدہ ہوا کہ ابھی آپ نے جو نیت کر لی نا تو آپ کو ابھی نیت کرنے پہ 30 نیکیوں کا اجر مل گیا۔ بیٹھے بیٹھے سب سے پہلے جو نیت ہے اللہ تعالی نے، کتنی اس کی رحمت ہے کہ اس نے صرف نیکی کی نیت کرنے پہ ایک نیکی کا اجر دے دینا ان شاء اللہ تعالیٰ۔ تو ابھی آپ نے رکھے نہیں، پہنچے نہیں اس مہینے تک، پتہ نہیں اتنی زندگی ہو یا نہیں، اللہ سے دعا ہے کہ اللہ تعالیٰ وہ مہینہ ہمیں دکھائے، لیکن اگر نہیں بھی ہوئی تو آپ کو اجر مل گیا الحمدللہ۔ تو آپ صلی اللہ علیہ وسلم کی ایک سنت کے ساتھ ہم انشاءاللہ یہ مجلس شروع کرتے ہیں، اور وہ آپ صلی اللہ علیہ وسلم کی سنت کیا تھی کہ نبی کریم صلی اللہ علیہ وسلم نے شعبان کے مہینے میں، یہ جو رمضان سے پہلے کا مہینہ ہے کون سا ہے، شعبان، شعبان کے مہینے میں آپ صلی اللہ علیہ وسلم نے جو آخری اس کی تاریخیں تھیں اس میں مسلمانوں کو جمع کیا اور ایک خطبہ بیان فرمایا، اور اس خطبے میں آپ صلی اللہ علیہ وسلم نے رمضان میں جو نیکیاں ہیں ان کی ترغیب دلائی، لوگوں کو موٹیویٹ کیا، لوگوں کو اس کے روزے رکھنے کی فضیلت بیان فرمائی، اس مہینے کی جو برکات ہیں ان کو بیان فرمایا تاکہ لوگ ذوق و شوق سے اس مہینے میں نیکیاں کر سکیں۔ تو آپ صلی اللہ علیہ وسلم کا یہ خطبہ حضرت سلمان فارسی نے روایت کیا، عن سلمان رضی اللہ عنہ قال خطبنا رسول اللہ صلی اللہ علیہ وسلم فی آخر یوم من شعبان۔ حضرت سلمان فارسی فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے ہمیں خطبہ دیا شعبان کی آخری تاریخوں میں، فقال، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا، یا ایہا الناس، اے لوگو، قد ادلکم شہر عظیم، تمہارے اوپر سایہ فگن ہونے والا ہے ایک ایسا مہینہ جو بڑا عظیم مہینہ، عظیم ان مبارک ان بہت بابرکت ہے، شہر فیہ لیلۃ خیر من الف شہر، اس میں ایک رات ہے جو ہزار مہینوں سے زیادہ بہتر ہے۔ تو سب سے پہلی فضیلت جو آپ صلی اللہ علیہ وسلم نے اس مہینے کی بتائی وہ کیا بتائی کہ اس میں ایک رات ہے جو ہزار مہینوں سے زیادہ بہتر ہے، وہ رات ہزار مہینوں کے برابر نہیں، اس سے زیادہ بہتر، اور شہر جعل اللہ صیامہ فریدۃ، ایک ایسا مہینہ ہے جس کے روزوں کو اللہ تعالیٰ نے فرض کر دیا، وقیام لیلہ تطوعا، اور اس کی رات کے قیام کو نفل قرار دے دیا، یعنی رات کا قیام فرض نہیں فرمایا، رات کا قیام نفل فرمایا، اس لیے کیونکہ ہر ایک بندے کی استطاعت مختلف ہے، ہر ایک بندے کی مصروفیت مختلف ہے، ہمت مختلف ہے، تو روزے تو فرض کیے لیکن قیام کو فرض نہیں کیا، قیام کی صرف رغبت دلائی کہ قیام کر لو گے نا تو اس کا اجر کتنا زیادہ۔ اور جو شخص اس مہینے میں کسی نیکی کے ساتھ اللہ کا قرب حاصل کرے گا وہ ایسا ہے جیسے غیر رمضان میں فرض کو ادا کیا، ایک نفل ادا کرنے کا اس کے اندر اجر کیا ہے، جیسے رمضان کے علاوہ دنوں کے اندر کیا کیا، ایک فرض ادا کیا۔ اور آپ کو پتہ ہے کہ فرض کی جو ثواب ہے، جو اجر ہے، وہ نفل سے زیادہ ہوتا ہے، تو جب اس میں نفل ادا کریں گے فرض کے برابر ہو گیا، جیسے مثلا آپ نے صدقہ دیا تو ایسے ہی اجر ملے گا جیسے زکوٰۃ دے دی، نفل ادا کرے تو ایسے ہی اجر ملے گا جیسے آپ نے باقی دنوں میں کوئی فرض نماز ادا کر لی۔ اور فرمایا کہ جو اس مہینے میں کسی فرض کو ادا کرے گا وہ ایسا ہے جیسے غیر رمضان میں عام دنوں میں 70 فرض ادا کر رہا ہوں، یعنی دو نفل آپ نے ادا کیے تو کس کے برابر ہو گئے، دو کو 70 کے ساتھ ملٹی پلائی کر لیں، एक ज़कात, ज़्यादातर हम लोगों ने ज़कात का महीना जो है वो इसी को मुकर्रर किया होता है कि याद दिखानी भी रहती है, तो अल्हम्दुलिल्लाह उससे फ़ायदा क्या होता है, ज़कात अगर इस महीने में अदा करते हैं तो 70 बार ज़कात अदा करने के बराबर अजर मिल जाएगा। ये महीना सब्र का है। क्या फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम ने, ये सारा खुतबा है, आप सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमा रहे, ये महीना किस चीज़ का है ही सब्र का महीना। बेसब्री इसमें नहीं करनी, यानी सब्र किस तरह से होता है, सब्र क्या चीज़ होती है, ख़ुद को रोक रखना, बांध रखना। यानी इस महीने में इंसान ना तो अपनी हालत ऐसी बना ले कि मैं तो रोज़े से हूँ तो मैं गिरा पड़ा रहूँ, ना ही अपने आप को इस तरह से शो करे कि जैसे मैं, मुझे बड़ा रोज़ा रख रहा है और मैं अब बड़ी गुस्से के अंदर हूँ और मुझे तो आप कोई छेड़े ना क्योंकि मैं रोज़े से हूँ। हम फौरन बात कह देते ना, कोई हमारी तबीयत के ख़िलाफ़ कोई बात करे तो कहते हैं बस करो, चुप करो, मैं रोज़े से हूँ। बच्चों को भी अच्छी धुलाई करते हैं कि मैं तो रोज़े से हूँ, क्योंकि वो कसूर क्या है कि रोज़ा मैंने रख लिया, कसूर बाकी सबका हो गया कि अब वो मेरी मर्ज़ी के ख़िलाफ़ कोई बात ना करें। तो ये नहीं है, ये महीना सब्र का महीना, ये है ही इस चीज़ का महीना कि इंसान बर्दाश्त करे, और बर्दाश्त सिर्फ खाने पीने पे बर्दाश्त नहीं करे, अपने टेंपर को भी बर्दाश्त करे, अपने गुस्से को भी बर्दाश्त करे, अपने जो जज्बात हैं उनको भी बर्दाश्त करे, उस वक़्त ख़ुद को रोक के रखे, बांध के रखे। और सब्र का बदला जन्नत है सब्र का महीना, और सब्र का बदला क्या है, जन्नत। और जन्नत किस चीज़ के ऊपर मिलेगी कि मेरे इस बंदे ने अपने आप को रोके रखा, जायज़ चीज़ों से भी रोके रखा, मेरी खातिर रोके रखा, तो इसलिए इसके लिए जन्नत। और जन्नत के बारे में आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि जन्नत ये वो जगह है जो अल्लाह ताला ने ऐसी बनाई है कि ना तो किसी आँख ने इसको देखा, ना किसी कान ने सुना, और ना किसी दिल पर इसका गुमान भी नहीं गुजरा। ये वो जगह है। और जन्नत क्या है, ऊँचाई पर है कि नीचाई पर है, ऊंचाई पे है ना, तो ऊंचाई चढ़ने के लिए मुश्किल होती है या आसानी है, मुश्किल। तो जन्नत को जाना ना बड़ा मुश्किल है, इसका रास्ता बड़ा मुश्किल है, इसके लिए मेहनत करनी पड़ती है, मुशक्कत करनी पड़ती है। देखिए सीधा चलना आसान है, ऊंचाई चढ़ना मुश्किल है, तो जन्नत सीधे रास्ते पे नहीं है, ऊंचाई पे है, इसके दर्जे हैं ना एक से ऊपर एक। और जिसने ज़्यादा ऊपर पहुँचना हो उसको क्या करना पड़ेगा, ज़्यादा मेहनत करनी पड़ेगी, ज़्यादा मुशक्क़त करनी पड़ेगी, ज़्यादा ख़ुद को बांध के चलना पड़ेगा, हिम्मत नहीं हारनी। जो जितनी मेहनत कर जाएगा, जितने हौसले के साथ चढ़ जाएगा, वो उतना ऊपर पहुंच जाएगा। तो जन्नत के कितने दर्जे हैं, 100 दर्जे हैं जन्नत के, नहीं 8 तो दरवाजे हैं उसके, दर्जे कितने हैं, 100। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया एक दर्जे वाले दूसरे दर्जे वाले को कैसे देखेंगे, जो निचले दर्जे वाले होंगे ना वो कहेंगे वो जैसे हमें ऊपर आसमान पे कोई सितारा नज़र आता है ना, ऐसे वो कहेंगे वो देखो फलां इतने ऊपर के दर्जे पे, एक से दूसरे दर्जे में इतना फ़र्क होगा, सुभान अल्लाह, कि जैसे हम सितारों को देख के कहें वो देखो तो वहाँ पर किसी का घर नज़र आएगा, वो देखो उसका घर ऐसे चमक रहे होंगे लोगों के, इतना ज़्यादा फ़र्क है। यहाँ पे दुनिया में तो दर्जों का फ़र्क कितना हो जाएगा, एक का घर 2 कमरों का, दूसरे का 8 कमरों का हो जाएगा, एक का घर छोटी जगह पे, दूसरे का घर ज़रा खुला ज़्यादा बड़ी जगह पे हो जाएगा, लेकिन जन्नत के दर्जात ऐसे नहीं हैं। जन्नत के जो दर्जात हैं ना उनमें बहुत फ़र्क है, बहुत ज़्यादा फजीलत है एक दर्जे की दूसरे से, इसलिए एक से दूसरे दर्जे तक पहुंचने के लिए क्या है, मेहनत की ज़रूरत है, मुशक्कत की ज़रूरत है, और हौसले की ज़रूरत है कि इंसान हिम्मत ना हारे और चलता ही जाए, तभी वो ऊपर के दर्जों पे पहुंचेगा ना, जो हिम्मत हार गया वो पहले ही दर्जे पे बैठ जाएगा। तो इसके लिए हमें ऊंचे से ऊंचे दर्जे पाने की कोशिश करनी है। और फरमाया ये महीना लोगों के साथ गमखारी करने का महीना। गमखारी क्या होती है, लोगों के दुख में दर्द में उनके साथ शामिल होने का महीना है, उनके दुख दर्द को बांट लेने का महीना है, कोई ज़रूरतमंद है तो उसकी ज़रूरत पूरी करने का महीना। ये ऐसा महीना है जिसमें आप दूसरों के साथ अपनी कोई चीज़ है ना दूसरों के साथ शेयर करें। अगर आपकी इफ्तारी है, आप सोचती हैं कि मेरे जो इफ्तारी है इसका खर्च तकरीबन एक अंदाज़ा लगा लें, मसलन है कि मैं जितनी इफ्तारी बनाती हूँ ना तकरीबन $20-30 की बनती है, ठीक है, तो आपकी दफ़ा कोशिश करें ज़्यादा नहीं तो $10 मैं किसी और के लिए खर्च कर दूँ $20 अपने लिए, अपनी में से थोड़ी सी कमी करके दूसरे के उस ज़रूरत को मुकदम तो नहीं किया अपने ऊपर, लेकिन कम अज़ कम बाँट लिया। वो सहाबा कराम हमारे जो बड़े थे, वो तो दूसरे की ज़रूरत को अपनी ज़रूरत के ऊपर मुकदम करते थे ना, मुकदम समझते हैं यानी उसको प्रायोरिटी देते थे ना, प्रेफर करते थे अपने ऊपर दूसरे को। लेकिन चलो अपनी ज़रूरत आपने ख़त्म नहीं की, लेकिन फिर भी शामिल कर लें, शेयर कर लें, शेयरिंग ज़रूर करें। वो लोग तो क्या करते थे कि आप देखें, ऐसा भी वक्त था कि जंगे यरमूक के अंदर एक सहाबी बयान फरमाते हैं कि वो अपने चचा को ढूंढने के लिए गए कि उनका क्या हाल है। तो वहाँ पे कितनी बॉडीज पड़ी हुई थी, उसमें देख रहे थे कि मेरे चचा कहाँ, साथ एक पानी का मशवीज़ा ले लिया था कि चचा अगर मिल जाएंगे तो उनको पानी पिला दूँ, हो सकता है ज़ख्मी हो, ज़रूरतमंद। तो जब वहाँ से गुज़र रहे थे तो एक जगह अपने चचा नज़र आ गए, देखा कि बस जान हलक तक पहुँची हुई है और पानी पानी पुकार रहे हैं। तो अपने चचा के पास गए और अभी करीब ही था कि पानी उनके मुंह में टपकाते कि करीब से आवाज़ आई, पानी पानी। तो उन्होंने इशारा उस तरफ कर दिया कि यानी उसको पहले पिला दो। वो उनके पास गए और देखा कि वो भी इतने ज़ख्मी हैं, इतनी उनकी हालत ख़राब है। अभी उनको पानी पिलाने ही लगे हैं कि साथ में एक और ज़ख्मी थे, उन्होंने बोला पानी पानी। तो उन्होंने इशारा कर दिया कि इनको पानी पिला दो। जब उनके पास पहुँचे तो वो तो शहीद हो चुके। वापस इनके पास आए, दूसरे के पास, तो वो भी अल्लाह को प्यारे हो चुके थे। और फिर वापस अपने चचा के पास आए तो वो भी शहादत का मकाम पा चुके थे। तो वो लोग तो ऐसे थे जो अपनी ज़रूरत के ऊपर दूसरे को प्रेफर करते थे। आपको ये नहीं कहा जा रहा आप ना कुछ खाएँ, सारा दूसरे को दे दें, लेकिन कम अज़ कम शेयर तो कर सकते हैं ना। ये तो है ही शेयरिंग का महीना, ये है ही गमखारी का महीना, हमदर्दी का महीना, जिसके लिए हम आज से ही तैयारी करेंगे कि अगर हमें पता है कि हम रमज़ान में इतना ख़र्चा करना चाह रहे हैं तो मैं किस तरह कट डाउन करूं उसमें से, कि मैं आज ही पैसे भिजवा दूं उन लोगों के लिए जो रोज़ा रखने वाले हैं, ताकि मैं आज से ही उनके लिए इंतज़ाम करूँ। जब रमज़ान में आपने भिजवाया तो तब तक तो शायद आधे रोज़े ही गुजर चुके हों, अभी से वो अपने घर का राशन ले लें, अभी से वो इसकी तैयारी कर लें। तो गमखारी का महीना, गम बांटने का महीना। और फरमाया इस महीने में मोमिन का रिस्क बढ़ा दिया जाता है। सुभान अल्लाह, अल्लाह ताला मोमिन के लिए क्या करते हैं, उसके रिस्क को बढ़ा देते हैं। मोमिन का रिस्क कम नहीं होता, हालांकि देखें हम कितना ज़्यादा खाते हैं रमज़ान में, लेकिन बजाय कि रिस्क कम हो अल्लाह ताला बढ़ा देते हैं, अल्लाह उसमें बरकत डाल देता है। और जो शख्स किसी रोज़ादार का रोज़ा इफ्तार करवाए उसके लिए गुनाहों के माफ़ होने और आग से खलासी का सबब होगा, उसके गुनाह भी माफ़ होंगे और आग से भी निजात मिलेगी उसको, ऐसे शख्स को। कि आप एक बंदे का रोज़ा इफ्तार कराते हैं तो आपको अपने रोज़े का भी अजर मिला, उसके रोज़े का भी अजर मिला, और उसके अजर में से कोई कमी भी नहीं होगी। अल्लाह ताला देने वाला ना सखी है। और रोज़ेदार के सवाब की माने तो उसको सवाब मिलेगा, मगर इसके इस रोज़ेदार के सवाब में से कुछ कम नहीं किया जाएगा। तो ये अल्लाह ताला की रहमत है। देखिए मेरी बहनों, ये थोड़ा सा खुतबे में से मैंने आपको बयान फरमाया। ये एक बात याद रखिए कि अल्लाह ताला जो है ना वो गनी है। अल्लाह ताला ने कुरान पाक में फरमाया, या अय्युहन्नास, ए लोगो, अंतुमुल फुकराउ इलल्लाह, तुम अल्लाह के आगे मोहताज हो। वल्लाह हुवल गनीउल हमीद, और अल्लाह ताला क्या है, गनी और हमीद है। तुम फुकराओ किधर, इल्लाह, अल्लाह की तरफ, अल्लाह के आगे मोहताज हो, और अल्लाह गनी और हमीद है। उसको याद रखे, ना हमारे किसी रोज़े की ज़रूरत है, ना हमारी किसी नमाज की ज़रूरत है, ना कोई तरावीह की ज़रूरत है, किसी चीज़ की उसको ज़रूरत नहीं है। ज़रूरत हमें है, वो मोहताज नहीं है, हम हैं मोहताज, तुम हो फ़कीर अल्लाह के आगे। और अल्लाह ताला इतना रहीम है, इतना रहीम है कि हमारी तमाम गफलतों के बावजूद, उसको भूले रहने के बावजूद, उसकी नाफरमानियों के बावजूद, उसके आगे तौबा ना करने के बावजूद, वो अपने नबी के ज़रिए हमें खुशखबरी देता है कि देखो सारा साल तुम मेरी तरफ़ नहीं पलटे ना, तो कोई बात नहीं, अब रमज़ान का महीना जो आएगा तो अब मेरी तरफ़ पलट आओ। क्या खुशखबरी हमें दी, ये हम सारों की बेकार इबादत जो सारा साल होती रहती, उसके बावजूद अल्लाह ताला खुशखबरी दे रहे हैं अपने नबी के ज़रिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया रमज़ान के महीने की जो पहली रात होती है तो शयातीन और सरकश जिन जंजीरों में जकड़ दिए जाते हैं, चेन कर दिए जाते हैं, कैद कर दिए जाते हैं, और जहन्नुम के सारे दरवाज़े बंद कर दिए जाते हैं, कोई एक भी खुला नहीं रहता, सारे दरवाजे बंद हो गए, और जन्नत के तमाम दरवाजे खोल दिए जाते हैं, कोई एक दरवाज़ा भी बंद नहीं रहता। और अल्लाह ताला ड्यूटी लगा देते हैं एक पुकारने वाले की कि पुकारो, ऐलान करो लोगों में, क्या ऐलान करो, ए नेकी के तलबगार, ए नेकी के चाहने वाले, ए नेकी के करने वाले, जल्दी कर, कदम आगे बढ़ा, और ए बुराई के तलबगार, रुक जा, आगे ना बढ़। ये अल्लाह ताला की तरफ से एक फरिश्ता ऐलान कर रहा है। हालांकि हम सारा साल गाफिल रहे हैं, फिर भी अल्लाह ताला क्या करते हैं, इस वक्त जन्नत के दरवाज़े खोल देते हैं। जिस रात आपको ये इत्तला मिलेगी कि इंशाल्लाह ताला कल रमज़ान है और रमज़ान का चांद नज़र आ गया, तो सोच लीजिएगा उस वक्त तसव्वुर में लेकर आइएगा कि अल्लाह ताला ने इस वक्त जन्नत के सारे दरवाज़े खोल दिए और जहन्नम के सारे दरवाज़े इस वक्त बंद हो गए और शयातीन भी कैद हो गए। ये सब क्यों किया जाता है, इसकी क्या वजह है, करने का कोई तो मकसद होगा ना, क्या मकसद है? मकसद ये है ताकि इंसान ज़्यादा से ज़्यादा नेकियां कर सके, ज़्यादा से ज़्यादा नेकी में आगे बढ़ सके। ये याद रखें, ये ऐसे ही है जैसे कोई मैराथन होती है ना, मैराथन रेस का आपको पता है, मैराथन रेस में क्या होता है, लोग भागते हैं भागते हैं और फिर कुछ लोग विनर हो जाते हैं। ये भी एक रमज़ान शुरू होता है ना, एक रेस शुरू हो जाती है, और ये रेस किस चीज़ की है, ये नेकियों की रेस है, जिसमें हम सब ने ये अल्लाह ताला को दिखाना है कि अल्लाह मैं कितनी तड़प रही हूँ कि तू मुझे माफ़ कर दे, अल्लाह मेरी कितनी ज़्यादा ये तलब है कि मैं तुझसे करीब हो जाऊँ, अल्लाह जहन्नुम से बचने के लिए मैं कितनी बिलक रही हूँ। ये हम सबको शो करना है, दिखाना है अल्लाह ताला को। और कैसे दिखाएंगे, कैसे दिखाया जाएगा, आपकी जो दौड़ है ना वो बताएगी कि आपके अंदर तड़प कितनी है, कितना जोश है, कितना शौक है जन्नत को पाने का, और कितना खौफ है आपको जहन्नुम का, और कितना खौफ है आपको अपने गुनाहों का, ये आपकी दौड़ बताएगी। इस मैराथन में सारे ही भागेंगे, मगर हाँ, दुनिया में कितने सारे मुसलमान हैं, उन मुसलमानों में बाज़ ऐसे भी हैं जो उल्टा भागते हैं, यानी वो ऐसे भाग रहे हैं कि जो बजाय इसके कि नेकियों में दौड़े, वो उलट तरफ भागने लगते हैं। बाज़ ऐसे भी मुसलमान हैं जो परवाह नहीं करते कि ये कोई दौड़ है, वो अपनी उसी स्पीड में चलते रहते हैं, और बाज़ ऐसे हैं जो विनर होने के लिए तेज़ दौड़ लगाते हैं और जीत जाते हैं, मकाम पा जाते हैं। पहले ज़माने के अंदर ये दौड़ लगाने वाले लोग जो थे वो सहाबा कराम होते थे, वो लोग होते थे कि जो इतनी तेज़ दौड़ लगाते थे कि कतादा रज़ियल्लाहु तआला अन्हु के बारे में आता है कि हर सातवीं रात ना वो कुरान पाक मुकम्मल करते थे तिलावत करके, रमज़ान के अलावा, और सारी ज़िंदगी उनका ये मामूल रहा। और रमज़ान में क्या होता था, हर तीसरी रात को कुरान मुकम्मल करते थे, यानी हर दिन कितना पढ़ते होंगे, 10 पारे, तो तीसरी रात मुकम्मल हो जाता, और आखिरी जो 10 रातें थे उसमें हर दूसरी रात को कुरान पाक मुकम्मल करते थे, यानी 15 पारे एक दिन में पढ़ते थे। ये उनकी दौड़ थी, और सहाबा का मामूल क्या था कि वो क़यामुल लैल कैसे करते थे कि इशा के बाद खड़े हो जाते थे क़याम में, तो लंबी लंबी सूरतें पढ़ते थे, लंबी लंबी सूरतें, और फजर से थोड़ी देर पहले अपना क़याम मुकम्मल करते थे। उनके लिए ये महीना ही वो था कि जिसमें हमने दौड़ लगानी और आगे बढ़ जाना है। आज हमारे में से बाज़ लोग ऐसे हैं जो ये दौड़ लगाते हैं, कौन सी मस्जिद में जल्दी ख़त्म करा देते हैं तरावी, कौन सी मस्जिद में घंटे में ख़त्म करा देंगे हम फारिग होके आ जाएं, जैसे एक बोझ है जो सर से उतारो, एक मुश्किल है जो ख़त्म करो, कहाँ पे जाएं कि वो फारिग जल्दी कर दे। तो हमें फारिग होने के शौक़ है, उनको खड़े रहने के शौक़ थे अल्लाह के आगे, फ़र्क है ना हमारी और उनकी दौड़ में। अच्छा तो अब ये अल्लाह ताला ने ये 29-30 दिन इसलिए दिए कि आप ये दौड़ लगाएं और आप फिनिश लाइन पे टाइम पे पहुंच जाएं ताकि आप कामयाब हो जाएं। ये मुझे बताएं, कोई ये बताएगा कि अगर कोई इस दौड़ में भागता ही नहीं है या इस दौड़ में जीतता नहीं है तो क्या नुकसान है उसका? किसी को पता है? कोई इसका नुकसान बता सकता है क्या होगा अगर अगर मसलन हम नहीं करते भी हमसे नहीं होता इतना क्या फ़र्क पड़ जाएगा? अच्छा नेकियों में पीछे रह जाएगा, ठीक है, बहुत बड़ा नुकसान है। अच्छा देखें हम यही सोचते हैं वाकई के शायद नेकियों में पीछे रह जाएगा, इन्होंने कहा नुकसान है बहुत बड़ा, वाकई हम इसको नुकसान समझते हैं कि अब क्योंकि हम ज़्यादातर ये सोचते हैं कि कोई बात नहीं अगर कर भी लिया तो नेकी मिल जाएगी, अगर नहीं भी किया तो ये कोई फ़र्ज़ थोड़ी है, क्या नुकसान हो जाएगा, हमें सवाब नहीं इतना मिलेगा, हाँ क्या फ़र्क पड़ता है? चलो फ़र्ज़ रोज़े कर लिए, बाकी ना मैं करूँ कुछ भी ना करूँ क्या फ़र्क पड़ेगा?
ज़िंदगी का क्या पता?
ज़िंदगी का भी नहीं कुछ पता। एक बहुत अहम बात आपको बताना चाहती हूँ, क्योंकि आपको हर जगह ये पता चला होगा कि ये महीना रहमत का महीना है, ठीक है ना, हम सबको ये मालूम है, लेकिन एक बात शायद हमें नहीं पता कि यही महीना बाज़ लोगों के लिए हलाकत का महीना भी है, बाज़ लोगों के लिए लानत का महीना भी है, बाज़ लोगों के लिए तबाही का महीना भी है। वो कैसे? तो शायद आपने कभी भी ये बात ना सुनी हो, लेकिन ये बात मैं खुद से नहीं कह रही, ये बात मैं आपको हदीस की रोशनी में बताऊँगी। आप सल्लल्लाहु अलैहि वसल्लम जो रहमतुल्लिलआलमीन है, वमा अरसलनाका इल्ला रहमतुल्लिलआलमीन, हमने तो आपको रहमतुल्लिलआलमीन ही बना के भेजा, वो जो दुश्मनों के साथ भी रहमत का मामला करने वाले हैं उन्होंने ये बात फरमाई है, उन्होंने अगर किसी के लिए बददुआ कर दी हो तो बताइए उसका हाल क्या हो। अच्छा देखें, अगर आपकी फैमिली में कोई बहुत नेक बुज़ुर्ग हो या आपकी वालदा या आपकी नानी दादी, सोचें कि जो बहुत नेक, बहुत ही परहेज़गार, बहुत तहज्जुद गुजार होते हैं, अगर कभी ऐसा हो कि उनकी ज़ुबान से कोई बददुआ निकलने लगे आपके लिए तो आपका क्या हाल होगा? अभी वो बददुआ देने ही लगेंगे तो आप क्या करेंगे? बस 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 आगे ना बोलें प्लीज़, क्योंकि आपको ये डर है कि इनकी जो बददुआ है वो लग जाएगी, है ना। आप तो अक्सर एक किसी फ़कीर की बददुआ नहीं लेते, वही फ़कीर जा रहा होता है ना अल्लाह के नाम पे दे दो, आप कहते हैं दे दो भाई इसको ऐसे ही बददुआएं देंगे, है ना। हर एक इंसान बददुआ से डरता है, लेकिन कोई नेक परहेज़गार बंदा हो तो उसकी बददुआ से तो बहुत डरते हैं। और कहाँ आप सल्लल्लाहु अलैहि वसल्लम किसी के लिए बददुआ कर दें, उसकी बचत किधर से होगी भाई? हाँ हम तो अपनी नेक वालदा हैं, नेक दादी हैं, नेक बुज़ुर्ग हैं, उनकी नहीं बददुआ बर्दाश्त कर सकते, अपने लिए तो हम कहते हैं नहीं नहीं आगे ना बोलें, बस 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 कुछ ना बोलिएगा, जैसे आप कहते हैं मैं कर लेती हूँ। तो आप सल्लल्लाहु अलैहि वसल्लम की कोई बददुआ ले सकता है? अब आपको ये मैं बात बताती हूँ कि आप सल्लल्लाहु अलैहि वसल्लम ने कैसे बददुआ की। आप सल्लल्लाहु अलैहि वसल्लम एक दफ़ा मिंबर पे तशरीफ़ रख रहे थे, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जो फर्स्ट स्टेप लिया ना मेंबर पे तो फरमाया आमीन, सेकंड स्टेप लिया तो फरमाया आमीन, थर्ड स्टेप लिया तो फरमाया आमीन। तो जब खुतबा मुकम्मल हो गया, नमाज हो गई, सहाबा कराम ने पूछा या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कि आपने कभी ऐसे पहले तो कभी नहीं ऐसे आमीन बोला, क्या वजह हुई कि आपने आमीन बोला? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मेरे पास जिब्राइल अमीन आए थे और उन्होंने फरमाया हलाक हो जाए वो शख्स, तबाह हो जाए वो शख्स जो रमज़ान का महीना पाए और फिर भी अपनी बख्शिश ना करवा सके। जिसको ये महीना मिल गया और उसकी बख्शिश नहीं हो सकी ना, बस वो तो तबाह हो गया, तबाही हो उसके लिए। बद्दुआ कौन कर रहे हैं? जिब्राइल अलैहिस्सलाम। और आमीन कौन बोल रहे हैं? आप सल्लल्लाहु अलैहि वसल्लम। अब ऐसी बद्दुआ क्या कभी रद्द हो सकती है? تو سوچیں یہ یہ معاملہ نہیں ہے کہ اگر ہم نے نہیں کیا تو کوئی بات نہیں، چلو نیکیاں تھوڑی کم ہو جائیں گی، نہیں، یہ وہ معاملہ ہے کہ اگر نہیں کیا تو کیا ہے؟ ہلاکت ہے، بربادی ہے، تباہی ہے، کیونکہ یہ بدعا مل گئی جس کو، تو پھر بتائیں کہ اس کے لیے کیا ہے۔ اسی لیے اس مہینے میں اپنے گناہوں کی بخشش کرانے کے لیے ہمیں دوڑ لگانی ہے۔ اگر اللہ تعالیٰ نے اس مہینے میں ہمیں معاف نہیں کیا نا، جو اتنی رحمتوں کا مہینہ جس کے لیے وہ فرما رہے ہیں کہ اگر اس مہینے میں بھی کوئی پیچھے رہ گیا تو وہ کتنا بدبخت ہوگا، پھر تو سوچیں کہ وہ تو پھر کبھی کامیاب ہو ہی نہیں سکتا، اس کو اگر اس مہینے میں بھی نہیں معافی ملی تو کب ملے گی؟ جس وقت جنت کے دروازے کھول دیے گئے، جہنم کے بند کر دیے گئے، شیاطین قید کر دیے گئے، اس وقت بھی اگر یہ نیکی نہ کر سکا اور اس نے اگنور کر دیا اور اس نے کچھ پرواہ نہیں کی، تو اس کا تو کچھ نہیں بن سکتا پھر۔ تو اس کا رزلٹ جو ہے نا وہ بہت بھیانک ہے، کہ ہم نے ایم کس چیز کو کرنا ہے؟ اس مہینے میں مغفرت پانے کو، کہ ہماری بخشش ہو جائے، ہمیں رحمت مل جائے۔ اگر اس رحمت کے مہینے میں ہم عمل نہ کر سکے، اگر ہم اس رحمت کے مہینے میں چست نہیں ہوئے، ایکٹیو نہیں ہوئے نیکی کرنے کے لیے، اگر ہم اس دوڑ میں پیچھے رہ گئے، تو پھر تو سمجھے نتیجہ ہے آپ صلی اللہ علیہ وسلم کی یہ بدعا، یہ ہے اس کا رزلٹ۔ تو یہ ایک ایسی ریس ہے جو آپ کو کامیابی تک بھی لے جا سکتی ہے، اور ایسی ریس ہے جو بربادی تک بھی لے جا سکتی ہے، دونوں چیزیں ہیں اس کے اندر۔ اس لیے ہمیں اس میں غفلت نہیں کرنی۔ لیکن دیکھیں جب ریس ہونے لگتی ہے تو کیا ہوتا ہے، پہلے لوگ اپنے کھلاڑیوں کو دیکھا ہے وارم اپ کر رہے ہوتے ہیں، اچھا ہم کیا کرتے ہیں، ہمارا وارم اپ تو ہوتا نہیں ہے، بس رمضان کا چاند نظر آیا اور ہم نے دوڑ لگانی شروع کر دی۔ تو ایسے تو پھر لوگ بڑی جلدی ہانپ جاتے ہیں، آپ نے دیکھا ہوگا جن کو عادت نہیں ہے بھاگنے کی، یا جو وہ وارم اپ ہی نہیں کرتے، ایک دم کسی کو کھڑا کر کے کہو بھاگو تو وہ کتنی دیر بھاگے گا، لیکن آپ نے دیکھا نا کھلاڑی وارم اپ کر رہے ہوتے ہیں، وہ کیوں وارم اپ کرتے؟ تیز، زیادہ دیر تک بھاگ سکے، سٹیمنا کے لیے۔ اسی طرح جب آپ کا وارم اپ ہوگا نا، یعنی رمضان سے پہلے تھوڑا آپ نے اپنے آپ کو چلایا ہوگا، ایکٹیو کر لیا ہوگا، تو آپ دیکھیں گے رمضان میں آپ کے لیے لمبے عرصے تک دوڑنا آسان ہو جائے گا۔ دیکھیں یہ کتنے دن ہوں گے، 29 دن ہوں گے یا 30 دن ہوں گے؟ جو لوگ عادی نہیں ہیں کبھی قرآن پڑھنے کے، اگر باہر جا کے فون سن لیں نا تو بہتر ہوگا انشاءاللہ۔ جو لوگ عادی نہیں ہیں نا کبھی بھی قرآن پڑھنے کے، تو کیا ہوگا، وہ پہلے دن قرآن کھولیں گے، دو رکوع پڑھ لیے، چار پڑھ لیے، پھر تھک گئے، ایک تو روزہ ہے، اوپر سے تو کبھی قرآن کھولا نہیں سارا سال، آپ تو مکمل نہیں کر پائیں گے رمضان میں۔ جن لوگوں کو مسجد جانے کی عادت نہیں ہے تو کیا ہوگا، دو دن گئے تراویح، پھر تین دن گئے، چار دن گئے، آپ نے دیکھا ہے مسجدوں میں کیا حال ہوتا ہے، شروع کے کچھ دن تو اتنا جوش ہے، اتنا جوش ہے، بچے بھی آ رہے ہیں، عورتیں بھی آ رہی ہیں، مرد بھی آ رہے ہیں، اس کے بعد چار پانچ دن کے بعد کیا ہے، وارم اپ ہی نہیں کبھی ہوا، مسجد کی عادت ہی نہیں ہے، چار پانچ دن کے بعد بس تھک کے بیٹھ گئے، اب وہ نظر ہی نہیں آئیں گے آخر تک۔ تو چونکہ رمضان ایسا مہینہ ہے جس میں سمجھ لیں جو پرائز ہے نا وہ اینڈ پہ ہے رکھا ہوا، اگر آپ نے شروع میں جو جوش کے اندر بڑا کیا کیا اور اس کے بعد تھک کے بیٹھ گئے، پرائز تک تو پہنچے ہی نہیں، پرائز کہاں پہ رکھا ہوا ہے، لیلۃ القدر میں، تو پرائز تک آپ پہنچے ہی نہیں، شروع کے اندر بیٹھ گئے، تھک گئے، کیونکہ وارم اپ ہی نہیں تھا، عادت ہی نہیں تھی، نہ قرآن پڑھنے کی عادت، نہ کبھی تہجد کے لیے اٹھنے کی عادت، نہ لمبا قیام کرنے کی کبھی عادت۔ سارا سال اگر آپ سورہ اخلاص اور سورہ ناس پڑھ کے ہی اپنی نمازیں پوری کرتے رہے تو کہاں سے کھڑا ہوا جائے گا پھر؟ تو ایسے لوگوں کا جب وارم اپ نہیں ہوتا، یعنی پہلے سے اس کی عادت نہیں ہوتی نا، تو رمضان شروع ہونے پہ چند دن میں ہی تھک جاتے ہیں۔ اس لیے ہمیں ابھی سے اپنی تھوڑی تھوڑی عادت بنانی ہے کہ میں اپنی رمضان کی تیاری کر رہی ہوں، یہ ہے وارم اپ اس کا۔ یہ جو ابھی دن ہے نا 20-25 دن پڑے ہوئے، آپ ان دنوں کے اندر کوشش کریں اپنے قیام کو لمبا کرنے کی، اپنے رکوع اور سجود کو لمبا کرنے کی، اپنی دعاؤں کو پریکٹس کرنا شروع کر دیں، جو مسجد جانے کی عادت تھوڑی سی ڈالیں. اسی طرح اور تہجد کے لیے اگر آپ کی ہمت ہے تہجد کے لیے اٹھنا شروع کریں, اپنے کھانے کو تھوڑا کم کرنے شروع کریں. چائے اگر آپ چائے کے عادی ہیں اور چائے کے بغیر آپ کے سر میں درد ہو جاتا تو پہلے دن جب چائے چھوڑیں گے نا سارا دن تو سر پکڑے ہی بیٹھے رہیں گے, قرآن کیا پڑھیں گے. تو ابھی سے چائے کی تھوڑی عادت کم کریں تو یہ وارم اپ ابھی ہوگا, تاکہ پھر آپ جب دوڑ لگائیں تو آپ کو پتا ہو آپ کے جسم میں اتنی اسٹرینتھ ہے, آپ اتنے دن سے کر رہے تھے. سمجھ آ گئی بات؟ تو ان شاء اللہ تعالیٰ یہ شعبان کا مہینہ اس کی تیاری کا مہینہ ہے. تیاری کریں گے تو پورے 30 دن بھاگ سکیں گے, اور تیاری نہیں ہوگی تو 5-7 دن میں ہی تھک کے بیٹھ جائیں گے. تو اس لیے آپ نے ان شاء اللہ تعالیٰ ایک تو یہ تیاری شروع کرنی ہے ابھی سے. اچھا, اب اللہ تعالیٰ دیکھتے ہیں اس مہینے میں کون ہے جو تیز دوڑ آئے میرے لیے, کون ہے جو میری تڑپ میں میری طلب میں آگے بڑھتا ہے, کیونکہ اس کو شوق کیا ہے کہ میرا اللہ مجھ سے راضی ہو جائے. کہ یہ ساری عبادت ہم کیوں کر رہے ہیں, عبادت کا مقصد کیا ہے؟ میرا اللہ مجھ سے راضی ہو جائے. عبادت کا اگر مفہوم آپ لیتے ہیں نا مطلب, تو وہ ہے ہی یہ کہ جو غلام ہے وہ اپنے مالک کو خوش کرنے کے لیے کوشش کرے, یہ عبادت کا مقصود ہوتا ہے. اس کے لیے اب آپ بھوکے پیاسے بھی رہ رہے ہیں, اس کے لیے اب آپ قیام بھی کر رہے ہیں, اس کے لیے اب آپ کوشش بھی کر رہے ہیں, تسبیحات بھی کر رہے ہیں, تہجدوں میں بھی اٹھ رہے ہیں. یہ سب کچھ اس کوشش ساری کا مقصد کیا ہے, اس محنت ساری کا مقصد کیا ہے؟ کہ میرا رب مجھ سے راضی ہو جائے. یہی لوگ اس دوڑ میں جیتیں گے. یہ جو ریس ہے نا, یہ جو میراتھن ہے, اس میں جیتنے والے وہی لوگ ہوں گے جو اپنے رب کو راضی کر پائیں گے. اچھا, اب کیسے ہمیں پتہ چلے گا کون کامیاب ہوا اس میں؟ کیسے پتہ چلے گا؟ کوئی کرائٹیریا ہے؟ دیکھیں, ایک تو سب سے پہلی یہ بات ہے, ہم یہ تو نہیں بتا سکتے آپ کامیاب آپ ناکام, آپ کامیاب آپ ناکام, لیکن میں ایک آپ کو رول بتا دیتی ہوں اس کا. آپ میں سے جو بندہ یہ پروو کر سکے کہ میں نے اپنی بھرپور محنت کر دی, جو بیسٹ آئی کوڈ ڈو دا بیسٹ وہ میں نے کر دکھایا نا, وہ کامیاب ہو گیا. سمجھائیں؟ اب آپ کہیں گے کہ میرا بیسٹ کیا ہے, میں نہیں جانتی کہ آپ کا بیسٹ کیا ہے, آپ کے اندر کتنی طاقت ہے, کوئی اور بھی نہیں جانتا, آپ جانتے ہیں, آپ کا اللہ جانتا ہے کہ آپ کے اندر کتنی طاقت ہے, کتنا آپ کر سکتے ہیں. دیکھیں, ہر ایک کی طاقت مختلف ہے نا, کوئی ضعیف ہے اس کی مختلف ہے, کوئی جوان ہے اس کی مختلف ہے, کوئی بچوں کے ساتھ ہے اس کی مختلف ہے, کوئی کسی کے بچے بڑے ہیں اس کی مختلف ہے, ہر ایک کی ڈفرینٹ طاقت ہے. اللہ تعالیٰ یہ دیکھتے ہیں کہ اس نے کتنی طاقت لگائی, کتنی محنت کی, کتنا ٹو دا بیسٹ ایکسٹینٹ جتنا یہ کر سکتی تھی کیا میرے لیے, اس کے اوپر ڈپینڈ کرتا ہے. یہ نہیں ہے کہ آپ 100 اگر نفل پڑھ رہی ہیں تو میں 100 نہیں پڑھ سکی تو میں ہار گئی اور آپ جیت گئے, ایسے نہیں ہے. اللہ تعالیٰ کوانٹٹی نہیں دیکھتا ہے نا, کوالٹی دیکھتا ہے نا. اللہ تعالیٰ یہ دیکھتا ہے اس کے حالات کیا تھے اور اس کے حالات کیا تھے, کس نے اپنی پوری محنت لگا لی. ایک بندہ جوان تھا, وہ 100 نفل آسانی سے پ�ڑھ سکتا تھا, اس نے 100 پڑھ لیا. ایک بالکل بیمار ہے, بوڑھا ہے, اس نے بہت محنت کی, بہت محنت کی, بہت محنت کی, پھر بھی 50 پڑھ سکا. اللہ تعالیٰ جانتے ہیں کس کی سکت کتنی ہے, کس کی کیپیسٹی کتنی ہے. تو یہ اللہ جانتا ہے اور آپ جانتے ہیں کہ میں کتنا کر سکتی تھی اور میں نے کتنا کیا. لیکن اس میں بھی انسان دھوکہ کھا جاتا ہے, پتہ ہے, وہ سوچتا ہے میری تو اتنی طاقت تھی. اصل میں بات یہ ہے, ابھی آتے ہیں اس پہ ہم بھی, کہ شیطان کس کس طرح ہمیں ورگلاتا ہے. اس ریس ٹریک میں نا شیطان بیٹھا ہوا ہے, اور وہ رمضان شروع ہونے سے پہلے ہی آپ کو یہ سکھانا شروع کر دیتا ہے, فکر نہ کرو, ریلیکس کرو, ناٹ اے بگ ڈیل, رحمتوں والا مہینہ ہے, تمہیں تم کچھ مل ہی جائے گا. ابھی ایک ایک فرض 70 کے برابر تل رہا ہے تو تم کو پیچھے رہو گی, نفل فرضوں کے برابر تل رہے ہیں, اتنا اجر مل رہا ہے تو تمہیں اتنا بھی کرنے کی کیا ضرورت ہے. دیکھو تمہاری اتنی ہمت نہیں ہے, ٹھیک ہے فلاں کی ہوگی وہ کرتے رہے, تمہاری کہاں اتنی ہمت ہے, جسٹ ریلیکس, اللہ غفور الرحیم ہے, اس نے ایسے ہی دے دینا. یہ اس کی پٹی پڑھائی ہوئی ہے. لیکن اللہ تعالیٰ کیا دیکھتے ہیں, اللہ تعالیٰ جسٹ ہے, انصاف کرنے والا ہے نا. سبحان اللہ, اللہ تعالیٰ دیکھتے ہیں. مثلا میرے اسکول کے امتحان, میرے کالج کے امتحان ہوتے ہیں, امتحان کے دنوں میں کیسی ہو جاتی ہوں. یاد کریں اپنے امتحان کے دن کیسے ہوتے تھے, نہ کھانے کا ہوش, نہ پینے کا ہوش, نہ کسی دعوت پہ جانے کا ہوش, نہ کوئی پہننے کا ہوش. کیا ہوتا تھا, امتحان ہے, امتحان ہے بس. ہر نہیں میرے ایگزام ہے, میرے پیپرز ہو رہے ہیں, میرے پیپرز ہو رہے ہیں. جو کوئی بات کرے گا, نہیں میرے پیپرز ہیں, میں نہیں ابھی کر سکتی ہوں, نہیں میں نہیں آپ کے گھر آ سکتی, آپ کو پتہ ہے میرے پیپرز ہیں. ماں باپ گھر میں کسی کو آنے بھی نہیں دیتے, میں بچے کے پیپر ہو رہے ہیں, پیپر پیپر پیپر. جب تک پیپر ختم نہ ہو جائیں گے چین نہیں آئے گا. اللہ تعالیٰ دیکھتے ہیں جب اس کے پیپرز تھے تب اس کی محنت کیسی تھی, اور جب رمضان آیا تو تب اس کی محنت کیسی ہے. کمپیئر ہو گیا نا, آپ کی سکت کا پتہ چل جائے گا آپ کی سکت کتنی ہے. جب پیپرز تھے تو آپ ایک منٹ بھی چین سے نہیں بیٹھتی تھی, آپ نے سب چیزیں چھوڑی ہوئی تھی, اتنی محنت کر رہی تھی. جب رمضان آیا تو اب آپ کہتی نہیں میری تو کوئی ہمت ہی نہیں ہے. پھر سوچیں جب گھر میں کسی کی شادی تھی, کوئی واقعہ یاد کریں, گھر میں کسی کی شادی تھی تو آپ کیسے دن اور رات ایک کیے ہوئے تھے, بازاروں کے چکر لگاتے تھے, تھک کے بھی نہیں تھکتے تھے. کہتے تھے جب تک شادی کا دن پورا نہیں ہو جاتا نا, یہ گزر نہیں جاتا, تب تک میں نہیں چین سے بیٹھ سکتی. تھک کے بیٹھتے تھے اور کام نظر آتا تھا تو پھر اٹھ کے میں نے ہی کرنا ہے نا, کہ کون سا کسی اور نے کرنا. نہ رات کی نیند پوری ہوتی تھی, نہ دن کو کوئی آرام ملتا تھا, مشین کی طرح آپ کام کر رہے تھے. جب تک شادی کا دن پورا نہیں ہو گیا, سارے کام مکمل نہیں ہو گئے خیریت سے. پھر سوچیں جب آپ کہیں موو کر رہے تھے, یہ زندگی کے عام مرحلے ہیں نا, میں آپ کو اس لیے اگزامپل دے رہی ہوں, ہر ایک کی زندگی میں کبھی نہ کبھی یہ مراحل آئے ہوتے ہیں. کبھی سوچیں آپ موو کر رہے ہیں, صبح ہوتی اور شام ہوتی, نہ صبح کا پتہ نہ شام کا پتہ, لگے ہوئے ہیں لگے ہوئے لگے ہوئے, پتہ ہے کہ مجھے ہی کرنا ہے. تو انسان کتنی محنت کرتا ہے, کہتا ہے جب تک موو نہیں ہو جائیں گے نا مجھے کہاں آرام ملے گا. آپ دیکھیں اللہ تعالیٰ یہ سب کچھ دیکھ رہا ہے. وہ دیکھتا ہے کہ جب میرا بندہ روزہ رکھتا ہے تب کیسا ہوتا ہے, اور جب کوئی شادی کا مرحلہ آتا ہے تو تب کیسا ہوتا ہے, جب اس کے دنیا کے ایگزام آتے ہیں تو تب کیا کرتا ہے, اور جب رات کو میرے لیے کھڑے ہونا پڑتا ہے تب کیا کرتا ہے. جب ایگزام تھے تو رات کی نیند پتہ ہی نہیں تھی, چائے پی پی کے بھی, جو امتحان دیے میں اسکولوں کالجوں میں, چائے پی پی کے بھی کہ کہیں نیند نہ آ جائے. کتنی راتیں ایسی گزرتی تھیں کہ جب سوتے ہی نہیں تھے. اور اللہ دیکھتا ہے کہ جب رمضان آیا تو تب کیسا ہو گیا. ہاں کچن میں کھڑی ہوئی ہے, مہمانوں نے آنا ہے تو دس دس ڈشیں بنا رہے ہیں اور تھک گئے ہیں, ٹانگیں ٹوٹ رہی ہیں, پھر بھی کہہ رہے ہیں کہ نہیں تو کوئی بات نہیں یہ ایک اور ڈش بنا دیں. تب اتنی دیر کھڑی ہیں, لیکن جب قیام میں کھڑی ہیں تو کہہ رہے ہیں ہائے کھڑا ہوا ہی نہیں جاتا, پتہ نہیں ٹانگوں میں اب ہمت نہیں رہی. اللہ وہ بھی دیکھ رہا اور اللہ تعالیٰ وہ بھی دیکھ رہا. پھر ہم بہانہ کس کو بنا رہے ہیں, اس اللہ کو جو ہر وقت ہی ہمیں دیکھتا ہے, جو جاب کے لیے بھی دیکھتا ہے کہ اٹھتی ہے صبح کو 5 بجے, یا یہ اٹھتا ہے 5 بجے صبح کو اور اس نے ٹرین لینی ہوتی ہے اور یہ جاتا ہے, اور میرے لیے یہ فجر کے لیے نہیں اٹھ سکتا. اللہ دیکھ رہا ہے اس وقت, اللہ دیکھ رہا ہے کہ اس کی جاب کھڑے رہنے والی ہے, یا یہ کچن میں کتنے گھنٹے کھڑی ہوتی ہے, اور جب نماز کے لیے کھڑے ہونا تب کتنے گھنٹے ہوتی ہے. اللہ دیکھتا ہے کہ جب کوئی مووی آتی ہے تو رات کو ساری رات بیٹھے ہوئے ہیں کہ ہاں مووی دیکھنی ہے, یہ نئی مووی آئی ہے, یا کوئی دوست آ جائے, کوئی رشتہ دار آ جائے, اس سے گپے لگانے کے لیے ساری رات گزر جاتی ہے, اور آنکھوں سے نیند دور ہوتی ہے, اور نیند آ بھی رہی ہو تو اس کے شوق میں آپ سوتے نہیں ہیں. اور اللہ یہ بھی دیکھ رہا ہے کہ جب مجھ سے ملاقات کا وقت آتا ہے, جب ہمیں جاگنا پڑتا ہے رات کو, آخری 10 راتیں ہوتی ہیں, تو وہی ایسی مشکل بن جاتی ہیں کہ سب سے زیادہ نیند ہی ان میں آتی ہے. تو اللہ سب کچھ دیکھ رہا ہے, اللہ دیکھ رہا ہے اس کے اندر کتنی ابلٹی ہے, کتنی طاقت ہے, اس کو پتہ ہے, کیونکہ آپ آگے پیچھے دنوں میں وہ پروف کرتے ہیں کہ آپ کے اندر کتنی طاقت ہے. ہاں لیکن کیا وہ طاقت اللہ ہی کے لیے نہیں ہے, اور باقی سب کاموں کے لیے ہے. تو اللہ تعالیٰ ہر جگہ یاد رکھے ہمیں دیکھ رہا ہے, وہ جانتا ہے ہمارے حالات, وہ جانتا ہے ہماری طاقتیں, وہ جانتا ہے ہماری بھاگ دوڑ جو باقی دنوں میں ہوتی ہے, اور وہ جانتا ہے کہ رمضان میں کیا ہے. समझे, और वो ये भी जानता है कि कौन है जिसने इस नीयत के साथ ये महीना शुरू किया और इस वार्म अप के साथ शुरू किया कि मैं ज्यादा कर सकूं रमजान में। इस लालच में अभी से वो लग गया, अभी रमजान शुरू नहीं हुआ लेकिन वो पहले से ही इस शौक में कि रमजान आने वाला है और मुझे उसमें तेज दौड़ना है, मैं अभी से स्टार्ट करूंगी, क्योंकि ये ना हो कि मैं फिर उस वक्त पीछे रह जाऊं। तो वो अभी से अपने आप को तैयार कर रहा है, अभी से अपना स्टैमिना बिल्ड कर रहा है, वो अभी से प्रैक्टिस शुरू कर देता है, रात जागने की भी, भूखा रहने की भी, लंबे कयाम की भी, सब्र की भी। अल्लाह ताला सब जानने वाला है, सब देख रहा है। फिर हम अल्लाह ताला को तो ये ना समझें कि वो गाफिल है, उसको तो पता नहीं और मैं बहाने करके रमज़ान में तो पीछे रहूँगी, हाँ बाकी सारे कामों में मैं आगे आगे हूँ। याद करें कभी वो भी दिन जब बाज़ारों के अंदर हम घूमते हैं, सख्त गर्मी होती है, सख्त गर्मी, यहाँ पे तो चलो मॉल हैं उसके अंदर आपको एसी मिल जाते हैं, लेकिन बाज़ारों में सख्त गर्मी के अंदर भी फिर हम इस शौक में कि क्या करें, मैचिंग इसके साथ करनी है, तो उसके लिए एक दुकान से दूसरी और दूसरी से तीसरी और तीसरी से चौथी पे घूमते, अल्लाह वो भी देखता। तो हम सब की मेहनतों को अल्लाह देख रहा है और उसी के मुताबिक हमें नंबर मिलेंगे। लेकिन अल्लाह ताला ने देखे हमारे लिए इतने बड़े बड़े रिवॉर्ड्स रख दिए कि कोई ऐसा होगा कि जो अल्लाह के इन रिवॉर्ड से पीछे रहना चाहे। कि देखिए शैतान, मैं समझती हूँ कि शैतान को जितनी इस महीने की अहमियत का पता होगा ना, शायद हमें नहीं पता इतना। वाकई क्यों मैं ये बात कह रही हूँ, क्योंकि शैतान पूरा साल मेहनत करता है, बहुत मेहनत करता है हमारे ऊपर, दिन और रात मेहनत करता है, पीछे नहीं रहता। अच्छा जब वो मेहनत कर लेता है सारी, तो क्या होता है, अब रमज़ान शुरू हो जाता है। अब रमज़ान में कोई एक अल्लाह का बंदा है, आप खुद सोचें मैं और आप हैं, हम अल्लाह के आगे हाथ उठाते हैं किसी दिन के वक्त या किसी रात में और कहते हैं अल्लाह हमारे गुनाहों को बख्श दे, अल्लाह तो हमें माफ़ कर दे, अल्लाह जो हमने कर दिया है, जो तेरी नाफरमानियाँ की हैं अल्लाह हम इससे तौबा करते हैं, तो उनको मिटा दें। तो अल्लाह ताला सारे ही मिटा देता है, सारे गुनाहों को मिटा देता है। तो वो तो उसकी तो सारी मेहनत गारत हो गई, वो अब रोता फिरता है कि हाय मैंने तो सारा साल मेहनत की, ये तो इतनी जल्दी इसको माफ़ी भी मिल गई। क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है, ये इसके बारे में हदीस है, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मन साम रमदान ईमान वाहतसाबन गुफिर लहू मा तकद्दम मिन ज़म्बिह, जो रोज़ा रखता है रमज़ान में ईमान के साथ, ईमान उसके अंदर होना चाहिए और ये होना चाहिए कि अल्लाह मुझे इसके ऊपर अजर देगा, तो उसके अल्लाह ताला पिछले सारे गुनाह बख्श देता। और मन काम रमदाना ईमान व एहतसाबन गुफिर लहू मा तकद्दम मिन ज़म्बिह, जो क़याम करता है रमज़ान में, लंबा क़याम करता है ना, जो आप तरावीह कहते हैं जिसको, जो तरावीह पढ़ता है ईमान के साथ और ये सोच के कि मुझे इसका अजर मिलेगा, अल्लाह ताला उसके पिछले सारे गुनाह बख्श देता है। तो आप सोचें कि अगर किसी को ये मिल जाए कि वो उसके गुनाहों की बख्शिश हो गई, तो इससे बड़ी क्या बात हो सकती है कि पिछले सारे जो सियाकारियाँ थी उनके ऊपर अल्लाह ताला ने लकीर खींच दी कि अब इनका कोई हिसाब नहीं होगा, अब ये माफ़ कर दी गई। और इस महीने में हर रात में अल्लाह ताला लोगों को जहन्नुम से आज़ाद करते हैं, जहन्नुम की आग जिनके ऊपर हो चुकी होती है कि इनको जहन्नुम की आग में जाना पड़ेगा, अल्लाह ताला हर रात उससे आज़ाद करें। अब आप खुद को अपने आप को इमेजिन करें कि किसी दिन और रात में हम ये कह रहे हो कि अल्लाहुम्मा अजिरना मिनन्नार, दिल से कह रहे हो अल्लाह हमें आग से महफूज रखना, और अल्लाह ताला उस दुआ को आपकी सुन लेते हैं और अल्लाह ताला फरमा देते हैं कि मैंने इसको आज़ाद कर दिया जहन्नुम से, तो ये क्या वर्थ नहीं है कि इसके लिए हम कुछ भी लगा दें, चाहे दिन को भूखा रहने पड़े, चाहे लंबे रोज़े रखने पड़े, चाहे गर्मी है, चाहे प्यास लगे, चाहे रात को नींद कुर्बान करनी पड़े। मुझे बताएं जहन्नम की आज़ादी और किस तरह मिल सकती है, कोई प्राइस आप पे करना चाहें, मेरे से $1,00,000 ले लो, मेरे से जो मेरे बैंक में है सब कुछ ले लो, जहन्नम से मुझे आज़ादी दे दो, तो नहीं पा सकते। क़यामत के दिन इंसान कहेगा कि या अल्लाह ज़मीन भर के सोना, इतना सोना जितनी ये पूरी ज़मीन है, इतना मैं सोना देने को तैयार हूँ, अल्लाह तुझे माफ़ कर दे, मुझे इस जहन्नम से बचा ले।
تو جہنم سے نجات نہیں ملے گی. اور دنیا میں آپ یہ آنسو بہاتے ہیں اور اللہ کے سے آگے دعا کرتے ہیں کہ اللہ مجھے جہنم سے نجات دے دے, تو اللہ تعالیٰ اعلان کر دیتے ہیں یہ جہنم سے آزادی پا گیا, میں نے اس کو جہنم سے خلاصی دے دی, یہ جہنم میں نہیں جائے گا. کتنی بڑی خوش قسمتی ہے ایسے انسان کی, کوئی پرائز اس کی نہیں ہو سکتی. پرائز یہ ہے کہ انسان یہ دوڑ لگائے, اللہ کے آگے دعائیں کریں, کیا پتہ کون سی دن کے وقت کی دعا, کون سی رات کے وقت کی دعا اللہ تعالیٰ قبول کر لے. ہر رات کو لاکھوں لوگوں کو آزادی مل رہی ہے, ہو سکتا ہے کسی رات میں میرا یا آپ کا نام لکھا ہو ان میں کہ یہ بھی آزاد ہو گیا. ہر رات میں نے کوشش کرنی اور ہر رات یہ سوچنا ہے شاید آج کی وہ رات ہے جس میں میرا نام بھی آ جائے اس لسٹ میں کہ فلاں بنت فلاں کو آزادی مل گئی, یہ اب جہنم میں نہیں جائے گی. سوچیں ہر رات یہ سوچ کے محنت کریں, شاید یہی رات ہو, شاید یہی رات ہو, میں نے ہمت نہیں ہارنی, شاید یہی رات ہو کہ اللہ تعالیٰ میرا اعلان کر دے. اور یہ سوچ کے دعا کیجئے کہ یا اللہ تعالیٰ آج کی رات میرے لیے یہ فیصلہ فرما دے, یا اللہ آج کی رات مجھے جہنم سے آزادی دے دے, اے اللہ میں سب سے زیادہ محتاج ہوں, اللہ تو مجھے جہنم سے آزاد کر دے اس کے رحمت کے مہینے میں. تو ہر رات اپنے لیے یہ دعا کریں اور ہر رات یہ سوچ کے کریں کہ مجھے آج بھی محتاجی ہے, مجھے آج بھی محتاجی ہے, کیا پتہ ابھی بھی میرا نام اس لسٹ میں ہو جو جہنم میں جانے والے. تو اس لیے وہ جو اللہ کی رحمت کا مہینہ ہے اس کو یاد رکھیں. جب اب یہ ریوارڈز آپ کے ذہن کے اندر ہوں گے نا اور یہ پتہ ہوگا کہ اللہ تعالیٰ نے آزادی دینی ہے اور لاکھوں لوگوں کو دینی ہے, اور اگر میں اس میں پیچھے رہ گئی تو مجھے پھر کبھی آزادی نہیں مل سکتی. تو پھر کوشش کریں, محنت کریں, پیچھے نہ رہیں, سست نہیں پڑیں, تھوڑے دنوں کے بعد اپنے جوش کو ٹھنڈا نہیں ہونے دیں بلکہ آگے بڑھیں اور اس کو پلان کریں. وہ جیسے وہ انگلش میں کہتے ہیں نا, دوز ہو فیل ٹو پلان پلان ٹو فیل, رائٹ. جو پلان نہیں کرتے نا وہ فیل ہی ہوتے ہیں, مطلب اردو میں یہ سمجھ لوں. جو پلاننگ ابھی سے کریں, میں نے کیا کیا کرنا ہے, میں نے کتنی دفعہ یہ سوچوں کہ میں کتنے قرآن ختم کرنے ہیں, میں نے کتنی اپنی دہرائی کرنی ہے, میں نے اور کیا نیکی کے کام شروع کرنے ہیں. یاد رکھیں اگر آپ یہ دیکھنا چاہتے ہیں کہ رمضان سے مجھے کتنی کامیابی ملی تو یہ چیک کر لیجئے گا کہ رمضان کے بعد آپ کی زندگی میں کتنا چینج آیا, ٹھیک ہے. اگر آپ سیم کے سیم ہی ہیں تو کیا کامیابی پائی آپ نے, رمضان کے کپڑے پہننے جیسے اور رمضان ختم ہوا کپڑے اتار کے پھینک دیے رمضان کے, یہ تو نہیں ہوتا. رمضان اگر آپ کو چینج نہیں کرتا نا, آپ کے اندر خدا خوفی نہیں لے کر آتا, آپ کے اندر نیکی کا شوق نہیں لے کر آتا, آپ کے اندر گناہوں سے بچنے کے لیے طاقت نہیں لے کر آتا. تقویٰ کیا چیز ہے, یہ تقویٰ کے لیے ہی ہے روزہ رکھنا. تو اگر یہ چیز نہیں آتی آپ کے اندر تو سمجھ لیں رمضان سے تو کچھ بھی نہیں حاصل کیا, کچھ بھی نہیں پایا. تو اپنی روٹین دیکھیں کہ آفٹر رمضان کیا چینج آئی میرے اندر, کیا واقعی جو گناہ میں رمضان سے پہلے کرتی تھی اب ایک دل کے اندر یہ خیال آیا کہ نہیں نہیں میں نے یہ رک جانا, مجھے میں پاک ہوئی ہوں اس مہینے میں, اب میں نے اپنے اوپر اور گناہ نہیں چڑھانا. نیکی کا شوق کیا آیا, جیسے پہلے نمازیں تھیں ویسے ہی ہیں یا تھوڑی اور ڈفرینٹ ہو گئیں؟ قرآن کا شوق آیا کچھ, آپ نے اپنے لیے کوئی نئے فیصلے کیے رمضان میں کہ میں اس رمضان میں یہ ہوں تو اگلے رمضان تک میں نے یہ کام اور کرنے ہیں, اپنی نیکیوں کو بڑھانا ہے. یاد رکھیں اللہ تعالیٰ کا نام ہے الودود, محبت کرنے والا نا. اللہ تعالیٰ اپنے بندے پہ کبھی وہ بوجھ نہیں ڈالتا جس کو اٹھانے کی اس میں سکت نہ ہو, اتنا ہی اس کے اوپر برڈن ڈالتا ہے جتنا وہ اٹھا سکتا ہے. کوئی یہ نہ کہے ہم تو روزہ رکھ ہی نہیں سکتے, گرمی اتنی زیادہ ہے, لمبے روزے بہت ہیں, نہیں. اللہ کسی کا عذر ہے, کوئی بیماری ہے وہ الگ بات ہے, بڑھاپا اتنا رزیل ہے وہ الگ بات ہے, لیکن صرف اس وجہ سے ہم تو بس پہلے سے ہی سوچ لیں لمبا روزہ ہے ہم نہیں رکھ سکتے. یہ اللہ تعالیٰ مشقت والے کام کسی کے اوپر نہیں ڈالتا جو وہ اٹھا نہیں سکے, جتنی آپ کی طاقت ہے نا اتنا ہی ڈالے گا, لیکن جو اس نے بوجھ ڈالا ہوتا ہے نا اس میں آپ کے لیے بھلائی ہوتی ہے. لیکن ماں محبت کرتی ہے نا, آپ کہیں یہ کیسی محبت ہے, ہر وقت کہتی رہتی ہیں پڑھائی کرو, ہر وقت کبھی کہتی ہیں نماز پڑھو, کبھی کہتی ہیں یہ کرو, تو یہ کیسی ان کی محبت ہے, ہمیں بس سوئے رہنے دیا کریں, آرام کرنے دیں, یہ ان کی محبت ہے. بچہ یہی کہے گا نا ہاں, لیکن وہ ماں کو پتہ ہے نا کہ اس کی بھلائی کس میں ہے, ایسا ہے نا. وہ جو ماں پڑھنے کو کہتی ہے تو اس کو پتہ ہے کہ اس کی بھلائی کس میں, بچے کو نہیں پتہ. اسی طرح ہماری بھلائی روزہ رکھنے میں ہے، ہماری بھلائی ہے اس مہینے کے اندر. تو اللہ تعالیٰ نے اس مہینے میں اتنے نیکیوں کے دروازے ہمارے لیے کھول دیے تاکہ ہم زیادہ نیکیاں کر سکیں، زیادہ نیکیاں کر سکیں، زیادہ کمائیاں کر سکیں، اپنے اندر تقویٰ پیدا کر سکیں. ہم کہتے ہیں اس میں کون سی بھلائی ہے، ہمیں روزہ رکھنے کو کہہ دیا، بھوکے پیاسے رہے ہم، رات کو اپنی نیند چھوڑ کے کھڑے ہو جائیں. تو آپ کو تو سونے میں بھلائی لگتی ہے، آپ کو کھانے پینے میں بھلائی لگتی ہے، اللہ کو پتہ ہے اس کی بھلائی روزہ رکھنے میں ہے. آپ کو چاہے بھلائی سمجھ آئے نہ آئے، آپ اس بچے کی طرح ہیں جس کو ماں ظالم لگتی ہے نا، اس کو لگتا ہے صبح 5-6 بجے اٹھا دیتی ہے، اسکول کے لیے اٹھو، ابھی تو مجھے سونا ہے. لیکن ماں کو پتہ ہے اس کی بھلائی اس میں، تو اللہ کو پتہ ہے میری بھلائی کس میں. اس نے روزے فرض کیے میرے اوپر تو اس میں میری بھلائی ہے، اس نے قیام اللیل کو میرے لیے نفل کیا تو اس میں بھی میری بھلائی ہے. یہ سمجھ لیں ایسے جیسے سال بھر کے بعد نا لوگوں کو کمپنیز بونس دیتی ہیں نا، اللہ تعالیٰ نے بونس دینے کے لیے یہ مہینہ کر دیا. سب چاہتے ہیں کہ ہمیں بڑے سے بڑا بونس ملے، بونس کا انتظار ہوتا ہے، تو یہ بونس کا مہینہ ہے. آپ بونس پا لیتے ہیں، ایک کرتے ہیں 70 مل رہا ہے. تو اس لیے اس مہینے کو اپنے لیے یہ سمجھیں کہ اللہ تعالیٰ نے یہ مہینہ ہمارے لیے اتنی بڑی رحمت بھیجا، اتنی بڑی ہمارے لیے برکت ہے. ہمارے جیسے لوگ ورنہ کہاں اتنی نیکیاں کما سکتے تھے، اللہ نے ملٹی پلائی کر کے نا تو ہمیں زیادہ دینا چاہ رہا ہے، وہ چاہ رہا ہے کہ تم زیادہ لے لو. اس نے اپنے دروازے کھول دیے عنایت کے. اب ہماری اب اس میں ہمت اور طاقت اور ہماری جو لگن ہے اس پہ ڈپینڈ کرتا ہے کہ ہم کتنا سمیٹ سکتے ہیں. سمجھ آئی نا، اجر تو بکھرا پڑا ہے، اب ہمارے پاس کتنا ہے، ہمارے بیگ میں جگہ، ہم نے اپنی کیپیسٹی کتنی کی ہوئی ہے کہ ہم کتنی نیکیاں جمع کر لیں. اللہ نے اتنی آسانی رکھ دی ہے. دیکھیں تسبیح آپ کریں، قرآن آپ پڑھیں، ہر چیز کے اندر جب اجر کئی گنا ملٹی پلائی ہو رہا ہے تو آپ سوچیں بائی اینڈ آف رمضان آپ کتنا اجر سمیٹ سکتے ہیں. بیفور اینڈ آفٹر کی اگر کوئی پکچر لے سکے، اب اعمال نامے میں ہو نہیں سکتی، لیکن بیفور اینڈ آفٹر کی اگر کوئی پکچر لے سکے تو بیفور اعمال نامہ کیا تھا اور آفٹر کیا ہو سکتا ہے، کیا ہو سکتا ہے یہ ہم سوچ بھی نہیں سکتے. کیسے جو رب ایک کھجور کو احد پہاڑ کے برابر کر سکتا ہے اجر میں، تو آپ کی ایک سبحان اللہ کری، آپ کے 2 نفل پڑے گئے، ہاں آپ کا 1 ڈالر صدقہ کیا ہوا، اللہ تعالیٰ پتہ نہیں کتنا بڑھا چڑھا کے کر دے، یہ ہم گمان بھی نہیں کر سکتے. تو اس لیے اس مہینے کو اگر اللہ تعالیٰ ہمارے نصیب میں کرتا ہے، یہ اتنے دن اللہ تعالیٰ ہمیں دے دیتا ہے، تو اس مہینے کو وائزلی پلاننگ کے ساتھ سٹارٹ کریں. اس کے لیے ابھی سے وارم اپ کریں، ابھی سے تیاری شروع کر دیں، ابھی سے اس کے لیے انشاءاللہ اپنی باڈی کو بھی تیار کریں، اپنی روح کو بھی تیار کریں. اس مائنڈ سیٹ کے ساتھ اس مہینے کے اندر داخل ہوں کہ میں نے کرنا ہے، دوڑ لگانی ہے اور پورے 29-30 دن دوڑ لگانی ہے. آپ نے وہ کچھوے اور خرگوش کی کہانی سنی تھی بچپن میں، سب نے سنی ہوتی ہے. خرگوش تو بڑا تیز بھاگ سکتا ہے لیکن وہ راستے میں سو گیا. آپ میں سے کوئی لوگ ہوں گے تیز دوڑ بھی سکتے ہیں لیکن راستے میں ہی سو جائیں اگر کہ کوئی بات نہیں بعد میں کر لوں گی ابھی تھوڑا آرام کر لوں تو کیا ہوگا، ریس لوز کر جائیں گے. بیچ میں ریلیکس نہیں کرنا، بیچ میں سونا نہیں ہے. یہ جو تقریباً 5ویں روزے سے لے کے 21-21ویں روزے تک نا سارے بالکل سو جاتے ہیں کہ اب تو جیسے کچھ آئے نہیں ہے، اب اٹھیں گے اس وقت جب کوئی تاک راتیں آئیں گی. تو بیچ میں اب تو کچھ کرنے کی ضرورت نہیں، نہیں ایسا نہیں ہے. ہمیں پورے 29-30 دن ہی دوڑ لگانی ہے تبھی منزل تک پہنچ سکیں گے. تو اللہ تعالیٰ اس دوڑ میں ہم سب کو کامیابی عطا فرمائے. اللہ تعالیٰ اس رمضان کے مہینے کو ہمارے لیے صحت، تندرستی، عافیت اور بہت ساری بھلائیوں کو کرنے کی طاقت کے ساتھ ہمیں عطا فرمائے. اللہ تعالیٰ اس مہینے میں ہم سب سے وہ سارے کام لے لے جس سے وہ راضی ہو جائے، جس سے وہ راضی ہو جائے. اللہ تعالیٰ اس رمضان کے اختتام تک ہمیں ان لوگوں میں شامل فرما دے جو جہنم سے آزاد کر دیے گئے. اس کے لیے ہم نے انشاءاللہ تعالیٰ ایک پلان بنایا ہے. ہر سال ہمارا یہ پروگرام ہوتا ہے اور اس کا نام ہے آج کی نیکی. آج کی نیکی اس کا نام اس لیے، اس کے فلائرز انشاءاللہ ابھی آپ کو مل جائیں گے، کہ आज के दिन हम क्या करें, आज के दिन हम ये दुआ पढ़ सकते हैं, आज के दिन हम ये जिक्र कर सकते हैं, आज के दिन हम ये और कोई भी बातें कि ये काम कर सकते हैं जो हमें बहुत टाइम मल्टीप्लाई करके इसका रिवॉर्ड मिल सकता है, तो उसमें थोड़ी सी आपकी रहनुमाई की जाती है। क्योंकि देखें अभी काफ़ी दिन है अभी रमज़ान में, तो होगा ये कि अभी आज जो बातें हुई इनका जोश आज रहेगा, कल रहेगा, परसों रहेगा, तो तरसों जाके फिर बिल्कुल ही ख़त्म हो जाएगा। जब रमज़ान शुरू होगा तो उस वक्त याद भी नहीं रहेगा कि हमने सुना क्या था, ना ऐसे ही होता है। तो वैसे भी शैतान तो साथ लगा हुआ है, रमज़ान तक उसने बिल्कुल ही भुला देना। तो इसमें ये होता है कि हर दिन ना छोटे छोटे आपको काम बताए जाते हैं कि ये काम करके आप बहुत अजर कमा सकते हैं। तो हर दिन इंसान की एक समझ लें कि मोटिवेशन मिलती रहती है उसको, मोटिवेशनल टॉक होती है, थोड़ी सी कुछ थोड़ी सी बात की जाती है, फिर उसके बाद आपको बताया जाता है। तो उससे इंशाल्लाह ताला हर दिन समझ लें आपको फ्यूल मिल रहा है, हर दिन फ्यूल मिलेगा दौड़ने का, ठीक है। तो ये वो फ्यूल है। तो ये प्रोग्राम हम आपके लिए लेकर आते हैं। फर्स्ट 20 डेज होते हैं, उसमें सहरी के बाद होता है, सहरी करके फजर पढ़ के आप थोड़ा कुरान पढ़ के आधे घंटे के बाद ये प्रोग्राम शुरू होगा, 20-25 मिनट का होगा इंशाल्लाह। और जो लास्ट 10 नाइट्स हैं उस सारी नाइट्स हम इंशाल्लाह ताला जागेंगे, इसलिए जागेंगे कि पता नहीं कौन सी है जो लैलतुल कदर है, जो सारी रातें जाग गया उसको तो श्योर शॉट मिल ही गई ना, है ना, इंशाल्लाह ताला। वरना यही वो रहता है, हाय पता नहीं किसका कैलेंडर सही है और किसका गलत है, उनके साथ चलें कि उनके साथ चलें, उनकी आज ताक रात है हमारी नहीं है, आज जागे कि ना जागे तो क्या मुश्किल है, पता नहीं 9 रातें हों 10 रातें हों हम सारी ही जाग रहे थे, है ना, इंशाल्लाह ताला। तो उन रातों में क्या होता है, हम सहरी से पहले प्रोग्राम करते हैं ताकि आप सोएं भी नहीं, बात भी हो जाए, फिर हम दुआ भी करते हैं, सब मिलके दुआ करते हैं, अल्लाह ताला पता नहीं किसकी दुआ सुन ले। तो इंशाल्लाह इसके ऊपर उसके टाइमिंग सारे लिखे हुए हैं, जून 30 से सुबह से शुरू हो जाएगा इंशाल्लाह ताला ये प्रोग्राम। अल्लाह ताला हम सबको तौफीक दे कि हम इसको देखते हुए इसके ऊपर चलते हुए और अपनी नेकियों को मज़ीद बढ़ा सकें इंशाल्लाह ताला। तो ये एक तो आपको ये फ्लायर मिल जाएंगे और कुछ दुआओं के कार्ड्स हैं इंशाल्लाह ताला, ये आप सबको आपकी जगहों पे मिल जाएंगे। इसके अलावा ये एक चार्ट है, ये चार्ट भी आप अपने पास घर में फ्रिज पे लगा लीजिएगा। इस चार्ट में जैसे आप हर रोज़ अपने लिए टिक कर सकती हैं कि आज मैंने क्या अपनी पांचों नमाज़ें टाइम पे पढ़ी, क्या मैंने कोई नवाफिल पढ़े, क्या आज मैंने कोई दुआ याद की, या तो उसके ऊपर आपको खुद थोड़ा थोड़ा अपना रिज़ल्ट पता चलता रहेगा कि मैं कितनी तेज़ दौड़ रही हूँ, क्या मेरी दौड़ हल्की हो गई है, तेज़ हो गई है, और इसमें जाके 5वें-7वें दिन क्या हालात है, और 10वें दिन क्या हालात है, और 15वें दिन क्या हालात है, ठीक है। तो ये आपके थोड़ी सी आपकी हेल्प के लिए अपनी असेसमेंट है ना इसमें हमारी, भले छुपा के रख लें, आपको पता होगा, अल्लाह को पता होगा, फ्रिज पे लगा दिया तो सबको ही पता चल जाएगा, ठीक है इंशाल्लाह ताला। तो ये है। इसके अलावा जो हमारी फ्राइडे क्लास होती है वो इंशाल्लाह ताला, तो जो हमारी तफसीर की क्लास है इस जुमे को इंशाल्लाह ताला हम सूरतुल बकरा मुकम्मल कर रहे हैं, उसकी आखिरी 3 आयात हम इंशाल्लाह ताला इस जुमे को मुकम्मल करेंगे। जो हमारी क्लास में है वो तो अल्हम्दुलिल्लाह उनको पता ही है, लेकिन उसके अलावा जो लोग क्लास में नहीं है मैं उनको बताना चाह रही हूँ कि ये जो आखिर की 2 आयतें हैं ना, ये अल्लाह ताला के अर्श के नीचे से ये मोती मिले आप सल्लल्लाहु अलैहि वसल्लम को, और दुनिया में नहीं मिले, अल्लाह ताला ने मेराज पर बुला के दिए हैं। तो आप सोचें कि ये आयात कितनी खूबसूरत होंगी। तो इस जुमे को आप ज़रूर, अगर नहीं भी इस क्लास में होते तो इंशाल्लाह इस जुमे को ज़रूर आप क्लास सुनिएगा। हमारी क्लास की रजिस्ट्रेशन फॉर्म भी है यहाँ पे, अगर कोई क्लास में रजिस्टर करना चाहे तो इंशाल्लाह अगले जुमे से हम सूरह आले इमरान शुरू कर रहे हैं। तो आप इस रमज़ान की पहली शुरुआत आज ही कर लें कि मैं इंशाल्लाह ताला ये रमज़ान से पहले ही मैं नेकी की ये तो नीयत करती हूँ कि मैं कुरान पाक को सीखूँगी समझूँगी। अमल करना तो अगला स्टेप है ना, सीखूंगी और समझूंगी। और इस क्लास में यही होता है कि हम कुरान पाक को उसके टेक्स्ट में इंशाल्लाह ताला सीखते हैं। तो इस फॉर्म को आप फिल करके हमें वापस देंगे, अपने घर नहीं लेके जाएंगे। अगर आप इंटरेस्टेड हैं तो इसको फिल करके हमें दे दें तो इंशाल्लाह ताला हम आपको रजिस्टर कर लेते हैं। तो फिर आपका रमज़ान शुरू ही किस चीज़ से होगा, इस कुरान के पहले स्टेप के साथ कि मैंने पहला कदम ले लिया, अल्लाह ताला इसको कबूल फरमाए। सुभान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। दुआ कर लेते हैं, सुभान अल्लाह व बिहम्दिही सुभान